नमस्कार, कार्यक्रम आधा आकाशबाट दीपा कोइरालाको कार्यक्रम आधा आकाश महिलाहरूका हक अधिकारका सवालसँग सम्बन्धित रेडियो कार्यक्रम हो। यो कार्यक्रम तपाईँ हरेक हप्ताको बुधबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँकै रेडियो रेडियो भेरी एफएम 98.6 102.7 MHz सुन्न सक्नुहुन्छ। आजको कार्यक्रममा हामी जानकी मौरी फर्मका सञ्चालक बसन्ती कुमारी अधिकारीसँग गरिएको कुराकानी सुन्छौँ। काठमाडौँमा भएको अर्गानिक मेला प्रदर्शनीमा महिला उद्यमीका रूपमा सम्मानित हुनुभएका उहाँलाई मैले पहिलो जिज्ञासा, यसरी सम्मानित हुँदै महिला उद्यमीको रूपमा देशमै चिनिन पाउँदा आफूलाई कस्तो लागेको छ भनेर राखेको छु। के भनेर प्रदान गर्यो नि तपाईँहरूलाई त्यो मायाको चिनो?
प्रदेश मन्त्रालयले हामीलाई त्यो पाराङ्गिङ 12 पाराङ्गिङ मेलामा पठायो। त्यसमा हामी समावेश भयौँ। भएपछि हामीले 4 दिन हामीले त्यहाँ बस्यौँ। 4 दिन बसेपछि प्रमाणपत्र सहित मायाको चिनो हामीलाई प्रदान गरे।
काठमाडौँमा भएको अर्ग्यानिक मेला प्रदर्शनी
हामीले म लिएर गएको
थियौँ।
140 केजी म लिएर गएको थियौँ।
अरू पनि हुनुहुन्थ्यो? त्यस्तै
अरू पनि हुनुहुन्थ्यो। यो प्रदेशबाट 6 नम्बर प्रदेशबाट धेरै जसो मकै मात्रै थियो।
6 नम्बर प्रदेशबाट
म नै बढी थियो। अरू अब जुम्लाबाट माटे फापर के चिनोको चामल त्यसपछि काकुनु यस्तो यस्तो कोदोको पिठो फापरको पिठोहरू थियो भने सुर्खेतबाट म भरि गएको।
कस्तो लाग्यो नि त्यो प्रदर्शनीमा गएर आफू बसेर त्यहाँ सबै हेर्दाखेरि?
अब प्रदर्शनीमा गएर बस्दाखेरि अब अहिलेसम्म कहीँ नगएको म आफू त्यो ठाउँमा जाँदाखेरि मलाई धेरै 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 हौसला बढ्यो। मेरो हौसला बढेपछि अब मैले पनि यो ठाउँमा आउनु पाउँदो रहेछु। म पनि पिछारिएको महिला यस्तो ठाउँमा मैले आउन पाउँदा मलाई धेरै धेरै म प्रदेश मन्त्रालयलाई म धन्यवाद दिन्छु।
त्योभन्दा पहिला त्यसरी कार्यक्रमहरूमा कहिले सहभागी हुनुभएको थिएन?
नै, म गएको थिएन म्याडम। अहिलेसम्म अब यो कार्यक्रम मैले यो व्यवसाय गर्न लागेको 7-8 वर्ष भयो। 7-8 वर्षको बिचमा मैले कहीँ पनि गएको थिएन।
पहिलो पटक
हो त्यो ठाउँमा पुगेको।
एकजना महिला यो महको व्यवसायमा उद्यमीको रूपमा लागिरहनु भएको छ होइन, पहिला कसरी सोचायो नि यो व्यवसाय गर्ने?
पहिला जिल्ला कृषिमा आएँ म्याडम। जिल्ला कृषिमा आइसकेपछि जिल्ला कृषि एकदिन ढाजिन र थर्कियो थाहा छैन। त्यो ठाउँमा आएपछि म्याडम तपाईँहरू मौरी पाल्नुहुन्छ भनेर भन्नुभयो। भनेपछि अँ सर म पाल्छु भने। त्यसपछि 50% अनुदान छ, लिएर जानु न त भन्नुभयो। त्यसपछि मेरो अब धेरै लैजाने मेरो स्थिति भयो, अवस्था भएन आर्थिक नभएको कारणले। 3 गाड मैले लिएर जिल्ला कृषिबाट 50% अनुदानमा मैले पालेँ। त्यहाँदेखि म त्यो मौरीहरू पालेँ। पाल्दा पाल्दा भाइ मैले यो गर्नुपर्छ भने, त्यसपछि त्यो गरेपछि मेरो श्रीमान बाहिर हुनुहुन्थ्यो। बाहिर भएको पछि बाहिरबाट आउनुभयो। बाहिरबाट आएपछि मैले हामी यो पेसा गरौँ न, मौरी पालेर हामी अघि बढ्छौँ जस्तो लाग्यो। एउटा घाडबाट यति 5-6 वटा घाड भयो अनि भनेपछि हामी त हामीले अघि बढ्नु के छ, यसरी जाउँ भनेर।
श्रीमान बाहिर हुँदा नै तपाईँले अब केही गर्नुपर्छ भनेर कृषिमा आउनुभयो?
श्रीमान बाहिरै हुनुहुन्थ्यो, म कृषि पेसामा म श्रीमान नआउँदै लागेको।
अरू कोही साथीभाइ कसरी थाहा पाउनुभयो नि, कसरी सिक्नुभयो अब जानुपर्छ जिल्ला कृषिमा गएर थाहा पाए पुगेपछि केही सिप सिकिन्छ भनेर?
त्यो ठाउँमा हामी म समूह गठन गरौँ भनेर त्यो ठाउँमा आएको। समूह गठन महिलाहरूको समूह गठन गर्नु पर्यो, तरकारी सरकारी यताउता लाउनु पर्यो, अनि हामी बेरोजगारी छौँ भनेर सबैलाई 15-20 जना दिदीबहिनी बसेर समूह गठन गर्न आएको। दर्ता गर्न आएको बेला यस्तो यस्तो पनि छ म्याडम, तपाईँहरू गर्न चाहनुहुन्छ भने गर्नुहोस् भनेर राजेन्द्र सरले भन्नुभयो।
अनि लिएर जानुभयो?
लिएर त्यसपछि निवेदन दिनुहोस् भन्नुभयो। निवेदन दियौँ हामीले। दिएपछि हामीलाई 50% अनुदानमा मौरी दियो। मौरी दिइसकेदेखि हामी यो व्यवसायमा लाग्यो।
पछि घरमा लगेर मौरी पाल्दाखेरि अनि त्यो मह काट्ने सिप चाहियो, धेरै कुरा चाहियो नि त होइन, लगेर पालेर मात्रै भएन। कसरी जिल्ला कृषिले सिकायो कि कसरी?
जिल्ला कृषिले सिकाएन म्याडम हामीलाई। उसले एकजना त्यहीँ हुनुहुन्थ्यो कृषि जेठी बखत खड्का भन्ने, उसलाई मैले सोधेँ अनि यो कसो गर्नुपर्छ के गर्नुपर्छ भन्दाखेरि, ठिकै छ मौरी व्यवसायबाट राम्रो हुन्छ, तपाईँहरू गर्नुहोस् मुदाइनी मह मुदाइनी यताउता ऊ गर्नुहोस् भन्ने कुरा भयो। भएपछि त्यसपछि मह मुदाइनी कसरी त्यो चाका फिट गर्छन् त्यो पनि थाहा थिएन मलाई। फेरि ल्याउनुपर्छ, चाका फिट गर्नुपर्छ, यो अर्काल पासो गर्नुपर्छ, अर्काल चप्पलले त मैले अर्काल मार्थेँ अनि त्यसपछि बखत खड्काले मलाई यसरी अर्काल पासो ल्याउनुहोस् र यसरी गर्नुहोस् भनेर, त्यही बखत खड्का पनि जिल्ला कृषिमै हुनुहुन्थ्यो त्यति बेला मलाई त्यो गरेपछि म तान्ने भयो। म तान्दाखेरि मैले एकजना त्यहाँ के मौरी पालकसँग म मुदाइनी मागेर ल्याएँ. मुदाइनी नै घुमाउन जानेन मैले पहिला त. त्यसपछि यसरी यो होइन यसरी गर्नुपर्छ भनेर उहाँले सिकाइदिनु भयो. सिकाएपछि मैले त्यहीँबाट नै अहिले मसँग 115 घाड पुग्यो. मौरी छ मसँग
115 घाड मौरी छ तपाईँसँग.
छ मसँग.
जस्तो वार्षिक रूपमा यति केजी बिक्री गर्ने भन्ने त्यस्तो हुन्छ. कति किलो बेच्नुहुन्छ
वार्षिकमा? हामीले अहिले कार्तिकको महिना त लगभग लगभग 5-6 लाख रुपियाँको मैले बिक्री गरेँ. मौरी सहित
मौरी पनि बिक्री हुन्छ?
मौरी पनि मैले यही फागुनको महिनाबाट यही चैतको महिनामा अहिले 15 घाड बिक्री गरेँ. अस्ति आज 3 दिन भयो. 3 दिनको बिचमा 15 घाड बिक्री गरेँ. फेरि 15 घाडको माग आइरहेछ. कार्तिकको महिना मैले 25 घाड बिक्री गरेँ.
एउटा घाडलाई कति रुपियाँ हालेर लग्नुहुन्छ नि?
एउटा घाडलाई हामीले मैले 7,500 दरले मेली फेरा दिएँ भने सिराना 8,500 दरले लगभग 20 घाडबाट 100 घाडसम्म बन्छ. अहिलेको सिजनमा बन्थ्यो. अहिले अब यसको पानीले गर्दाखेरि छैन त्यस्तो.
कति समय भयो नि यहाँले यो व्यवसाय सुरु गर्नुभएको?
मैले यो व्यवसाय सुरु गरेको 7 वर्ष भयो.
7 वर्ष. 7 वर्षमा आर्थिक रूपमा पनि राम्रो छ यो व्यवसाय?
आर्थिक रूपमा पनि राम्रो छ. मैले पहिला सुरुमा छिमेक लघुवित्त विकास बैङ्कबाट 18% ऋणको दरले मैले 7 लाख रुपियाँ ऋण निकालेको. 7 लाख रुपियाँ ऋण निकालेर मैले यो व्यवसाय सुरु गरेको.
श्रीमान बाहिर एकजना महिला घरमा एक्लै आँट गर्नु होइन?
अब के गर्नु, छोरीहरूलाई खाना दिनै पर्यो, आफूले खानै पर्यो. श्रीमानको भरमा पर्दा पनि भएन. बाहिरको ठाउँमा श्रीमान अब विदेश हुनुहुन्थ्यो. विदेशबाट अब त्यो कम्पनीमा पनि त्यस्तै ऊ भएर भागेर बाहिर जानुभयो. त्यही बाटो बाहिर गएपछि अब कसरी के गर्ने? अब कति बेला श्रीमानलाई मारेर पठाउँछन् वा
केही
हुन्छ कहाँ हो? अब पासबुकमै छोडेर अर्को ठाउँमा जानुभयो त्यो कमाइ भएन भनेर. अनि त्यस्तो भएपछि आफूलाई नै अब जस्तो भए पनि गर्नुपर्छ भन्ने आफ्नो आँट गरेर मैले गरेँ.
आँटेपछि चाहिँ हुन्छ, गर्न सकिँदो रहेछ होइन?
महिलाले आँटेपछि जस्तो चिज पनि गर्न सकिँदो रहेछ. यो अब म गर्न सक्दैन भनेर पछि हटेर काम छैन. जस्तो होला होला, जे गए पनि जाला, आए पनि आउला.
आँट चाहिँ गर्नु,
आँट गर्नु
पर्यो. जस्तो अब श्रीमान बाहिर हुनुहुन्थ्यो, साना केटाकेटी, अब केटाकेटी हुर्काउनु पर्यो, पढाउनु पर्यो, व्यवहारिक पाठ धान्नु पर्यो. सुरुमा केही अप्ठ्याराहरू आए?
अप्ठ्यारो त अब आफूलाई अब त्यो कुनै चिजको थाहा छैन. थाहा नभएपछि त आफूलाई समस्या आइहाल्छ. अर्को घरमा यस्तो के गर्नुपर्छ भने सोध्न जाँदाखेरि अब उस्तै मान्छेले पो भन्छ, उस्तै मान्छेले भन्दैन नि. व्यवसाय गर्न खोज्ने सोध्ने नजानेर किन व्यवसाय गरेको? त्यस्ता कुराहरू पनि आयो ममाथि. आए पनि
तर पनि
अहिले अब जुनसुकै काममा पनि म च्याउको खेती श्रीमानले गर्नुहुन्छ भने मैले मौरी व्यवसाय.
ए, बुढाबुढीले आफ्नो गर्नुभयो?
आफ्नो.
श्रीमान पछि उताबाट फर्केर आएपछि सहयोग गर्नुभयो?
श्रीमान उहाँबाट फर्केर आउनुभयो. आएपछि जिल्ला कृषि बखत खड्काले च्याउको विदेश जानेलाई च्याउको अनुदान छ, गर्ने भए गर्नुहोस् न, तपाईँहरू विदेशबाट आउनुभएको छ भनेर बखत खड्काले भनिसकेदेखि श्रीमानको त्यो पासपोर्ट ल्याएर नगर जिल्ला कृषिमा आउनुभयो. जिल्ला कृषिमा आएपछि 40,000 रुपियाँ अनुदान दियो. जिल्ला कृषिले उपलब्ध गरायो. उपलब्ध गराएपछि च्याउ खेती हामीले सुरु गर्यो. मेरो श्रीमानले सुरु गर्नुभएको.
दुईजनाले एकअर्काको व्यवसायमा हेर्नुहुन्छ कि? कहिले
हेर्छौँ.
सघाउने
सघाउनु त परिहाल्यो. म तान्दाखेरि अब 4-5 जना मान्छे लाग्छ. 4-5 जना मान्छे लगाएपछि अब श्रीमान नगएर त त्यो भएन. अब बाहिरको मान्छे त्यस्तै लगाउनु पर्छ. च्याउ खेतीमा पनि त्यस्तै. अब बिउ बनाउँदाखेरि, बिउ उत्पादन गर्दाखेरि अनि अब त्यो 5-6 जना मान्छेलाई, अब 5 जना मान्छेलाई मैले बिउ उत्पादन गर्ने मेरो रोजगारी नै जस्तो भनौँ दिएर मैले लगाउनु पर्छ. लगाएपछि अब त्यसमा अब श्रीमानले मात्रै गर्नुपर्छ भन्ने भएन. श्रीमतीले पनि त्यो ठाउँमा जानै पर्यो.
भनेपछि दुइटै दुइटैको सिप चाहिँ जान्नु भएको छ?
दुइटैको त्यस्तै सिप हामीले अब मौरीमा पनि छ र च्याउमा पनि छ.
दुवैले जान्नु भएको छ?
दुवै.
विदेश गएर बसेर श्रीमानले विदेशबाट पैसा पठाउँदा आर्थिक स्थिति राम्रो थियो कि अहिले घरै बसेर व्यवसाय गर्दा राम्रो छ?
अहिले घरै बसेर छ मेरो. यसमा अब विदेशबाट अब भनेको बेला अब बिदा पनि नपाउने, पैसा पनि नहुने. अब अर्को ठाउँमा अर्काको काम गर्न गएको मान्छेलाई कहाँ त्यसरी अब ऊ गर्नु दिने? अर्को ठाउँमा जुठो खानु पर्यो, पिठो खानु पर्यो. पैसा दिएन त्यहीँ ठक्यो. अनि त्यसपछि अब घरबाट अब हामीले छोराछोरीले पैसा पठाइदेऊ भन्ने हुँ त ना भयो. त्यो हुनुभन्दा अब नेपालमै बसेर केही न गर्नु पर्यो भनेर श्रीमान श्रीमतीको अहिलेसम्म पनि म विदेश जान्छु भन्ने कुरा कहिलेकाहीँ गर्नुहुन्छ, तर अब विदेश जानुहुन्न.
त्योभन्दा पनि सँगै बस्दा होइन छोराछोरीले केही कुरा भन्दाखेरि आफूलाई समस्या पर्दा श्रीमानसँगै श्रीमतीले एकअर्कालाई आफ्नो कुरा राख्न पाउँदा पनि त सजिलो हो नि त होइन पैसा मात्रै अब बाहिर टाढा भएपछि त कसरी कुरा भन्ने उस्तै पर्दा छोराछोरी बिरामी हुँदा घरमा समस्या पर्दा त एक्लै गर्नु पर्यो नि त त्यो हुँदा
एक्लै भन्नुहुन्छ मैले रातिको 12 बजे मेरो बच्चो बिरामी हुँदा 4 छोरी मुनि जन्मेको छोरी नै छोरी भइन भनेर म बहुत घिना भएको हुँ घिना भन्दा त मलाई साह्रै नै दुखी भएर म बस्याम त्यसपछि त्यो बच्चो बिरामी हुँदा रातिको 12 बजे मैले काखमा त्यो बच्चा पिठीमा हालेर कालागाउँ पुग्दाखेरि मलाई डक्टरले गेट नै उसले गेटपालेले गेट नै खोलिदिएको होइन बौला आएमा हो
त्यति राति आइ भन
2 बजे 12 बजे घरबाट हिँडेँ कालागाउँ जाँदा 2 बजी हाल्यो मलाई त्यस्तो अवस्थामा पनि म बसेर यहाँसम्म आएँ
छोराछोरी हुर्काउने बेलाको दुःख
हुर्काउने बेलाको दुःख
श्रीमान बाहिर हुनुहुन्थ्यो
श्रीमान बाहिर
बच्चा बिरामी भएपछि
बच्चा भन्दा त बिरामी भन्दा त लास्टै मेरो छोरा हो अब 4 बहिनी मुनि छोरा जन्मियो जन्मेपछि बिरामी भन्ने हो भने मैले हप्ताको महिनाको 1 हप्ता घरमा बस्थेँ भने अरू हस्पिटलमा बस्थेँ त्यसरी बिताउँथेँ
अहिले चाहिँ राम्रो भयो
अहिले त अब छैन बच्चो पनि बिरामी छैन छोरीहरू पनि ठुल्ठुला अब भइसके अनि 15 वर्षको छोरीहरू अब लगभग एउटा 13 वर्षको कान्छी छोरी 13 भयो भने साइली छोरी 15 वर्षको भइसक्यो
अरू ठुल्ठुला हुर्किसक्यो पनि काम जानिसक्यो
छोरीहरूले पनि सबै गर्छ यो
सबै सिपाइसक्यो छोरीहरूले पछाडि गएर पनि व्यवसाय गर्छौँ उद्यम गर्छौँ भन्ने खालको सोच छ अथवा पढ्ने जागिर खाने के कस्तो खालको उनीहरूको इच्छा हुन्छ नि हजुरहरूले काम गरेको देख्दा
पढ्ने अब माइल छोरी कृषि जेटिए पढाएको छु त 11-12 पनि पढिरहेछ यता कृषि जेटिए पनि पढिरहेछ ठुली छोरीले बिबिएस हो बिबिएस एकाउन्ट पढिरहेछ साइली छोरी कृषिमा पनि त्यस्तै रमाउँछ र पढ्नमा पनि त्यस्तै छ पढ्नमा पनि अब अहिले 9मा पढेर 10मा जान्छ होला त्यो कृषिमा मौरी यस्तो गर्नुपर्छ यो यस्तो छ चल्ला अन्डा लार्भा छ कि छैन त्यो त्यसलाई सबै यथावत थाहा छ च्याउको बिउ बनाउनसम्म पनि उसलाई सबै थाहा छ च्याउ उमार्नदेखि लिएर बिउ बनाउनसम्म
कृषि पढाइ पनि भयो घरमा बुवा आमाले गरेको पनि देख्नुभयो अनि त्यसले पनि सिक्ने
त्यो त्यसलाई एकदम ऊ छ कृषि पेसामा अलिकति कृषि पेसामा ध्यान नदिने अनि ऊ गर्ने कान्छी छोरी मात्रै हो मेरो
उनलाई अरू पढाइतिर
पढाइमा ठिकै छ अनि कृषि पेसामा ध्यान नदिने कान्छी छोरीले मात्रै
रुचि पनि हो नि होइन आफ्नो जेमा रुचि छ त्यही नै गर्नु पनि पर्यो किसिमले हेर्दाखेरि जस्तो अब समग्रमा हेर्दाखेरि महिलाहरूले कुनै व्यवसाय सुरु गरे भने महिलाहरू राम्रो उद्यमी भएर निस्केका धेरै उदाहरणहरू छन् समाजमा होइन चाहे त्यो कृषिमा होस् अब चाहे अब यहाँ जस्तो मौरी व्यवसाय च्याउ खेती होइन अरू अन्य व्यवसायहरू सिलाइ कटाई जस्ता धेरै व्यवसायहरूमा जो महिलाहरू लाग्नु भएको छ महिलाहरूले राम्रो गरेर निस्किनुहुन्छ त्यो भएर महिलाहरूले नै यदि यस्तो व्यवसायहरू गर्न चाह्यो भने त सम्भावना त छ नि होइन
यसको सम्भावना धेरै छ म्याडम महिलाहरूले भने म भनेको सबभन्दा लास्ट अवस्थाको महिला हो म मैले भनौँ अब पढाइमा पनि त्यति छैन अनि अब व्यवसायमा घर परिवारमा पनि धेरै ठुलै परिवार छ मेरो 4-4 छोरी छ एउटा सानो बच्चो छ छोरा त्यसमा पनि हामीले अब यो कृषि पेसामा यत्रो 7-8 परिवार आत्मनिर्भर भएर बचिरहेछौँ
पढाइ लेखाइ खर्च सबै धानेर
अनि हामीले अब अहिलेसम्म ठिकै गरिरहेछौँ खाइरहेछौँ त्यस्तै मैले जानेको सिप तिनी पेसा कुनै अब कृषि पेसा गर्ने उद्यमी महिलाहरू बन्छ भने मैले जानेको त्यो ठाउँमा मैले थाहा पाएसम्म गएर
सिकौँ
यस्तो गरौँ है यो यसरी यो जाँदा यो राम्रो हुन्छ भनेर मैले सिकाउने कोसिस गर्छु
जस्तो अब यति लामो समय भइसक्यो यहाँहरूको अनुभव यहाँहरूको व्यवसाय राम्रो पनि छ यहाँहरूले धेरै ठाउँमा अब मह उत्पादन गर्नुभएको छ बिक्री गर्नुभएको छ होइन अब च्याउ खेतीमा यहाँहरू बाहिर नाम कमाइसक्नु भएको छ चिनिने भइसक्नु भएको छ तै सरकारी तर्फबाट तपाईँहरूको यो फर्मलाई केही सहयोग गर्ने तपाईँहरूका लागि आवश्यक परेको सामग्रीहरूको लागि तपाईँहरूसँग कुराकानी गर्ने छलफल गर्ने त्यस्तो केही भएको छ
केही छैन अहिलेसम्म हाम्रो फर्ममा सरकारी तहबाट केही छँदा पनि छैन अब हुन्छ या हुँदैन हामीलाई थाहा छैन अहिलेसम्म हामीले यो फर्मलाई कुनै केही सहयोग छैन सरकार तहबाट
जस्तो पहिला सुरुमा अब जिल्ला कृषिले जसरी सिकायो त्योभन्दा बाहेक छैन
जिल्ला कृषिले सिकाएदेखि अरू केही छैन हाम्रो यो फर्मलाई
जस्तो अब महको व्यवसायको कुरा गर्दाखेरि अझै पनि मानिसहरूमा कस्तो देखिँदो रहेछ भने मह तपाईँहरूले के चरन चर्ने चिजहरू राखेर पाल्नुहुन्छ भन्ने खालको प्रश्न आउने होइन अनि मह शुद्धै हो त भन्ने खालको प्रश्न आउने गर्दो रहेछ कि धेरैजसोहरूसँग मैले पनि अब तपाईँहरूको मह यहाँ प्रत्यक्ष रूपमा देखाएको छु उत्पादन भएको अरूहरूसँग फलानु ठाउँमा राम्रो मह पाइन्छ भन्दा पनि मान्छेहरूमा अझै सुर्खेतमा गुणस्तरीय मह पाइन्छ भन्ने बुझाइ अझै भइसकेका रहेनछ हेर्दाखेरि त्यस्तो हो र
अब त्यो सोच्नेले त अब सोच्छन् होला तर हामीबाट हामी जुन हामी किसान हो किसानबाट त्यस्तो कुनै गलत चिजहरू अब छैन कुनै अब कसैले चिनीको म चिनी पनि पकाएर लिन्छन् अरे त्यो ठाउँमा बिक्री गर्छन् अरे भन्न मैले सुनेको छु अब यही सुर्खेतमा त्यस्तो चिनी पकाएर लिएर बिक्री गर्छन् अरे भन्न सुनेको छु त्यही कुराले हामीले हामी किसानहरू पनि त्यही चिनीको ऊ चिनी नै हुन्छ त्यो महमा भनेर हामी अहिले भन्छन् अब लग्ने मान्छे चिनीको त मह होला नि योभन्दा यहाँभन्दा सुर्खेतमा भन्दा काठमाडौँमा पनि त्यो कुराहरू रहेछ यो चिनी हालेको मह होला अनि अग्रणी चिज भन्नुहुन्छ तपाईँहरू भनेर भन्नु होइन म्याडम होइन सर होइन म्याडम मैले आफ्नो फर्मबाट उत्पादन गरेर ल्याएको तपाईँहरू खाएर विचार गर्नुहोस् मैले कतिजना सर म्याडमलाई काठमाडौँमा पनि भने भनेपछि अघिल्लो दिन लिएर सर सर मेड सरले दुईजना सरले खानुभएछ भोलिपल्ट पनि खानुभएछ पर्सिपल्टको दिन म सुर्खेतबाट आएको म लिएर जान्छु भनेर फर्केर 5 किलो सरमा एकजना सरले लिएर जानुभयो त्यो मान्छेमा भरम अब कसैले एउटाले गलत गर्छ भने सबैको हामी व्यवसाय गर्नेलाई त्यो गलत छ कि भनेर ठान्दैन
जस्तो पहिला पहिला बिक्री गर्न ल्याउनेहरू हुन्थे नि बोकेर टाढाबाट जस्तो बाहिरबाट बिक्री गरेर ल्याए यहाँ बेचे अनि गए तिनीहरूले तिनीहरूबाट राखेको मह त्यस्तो हुँदाखेरि पनि शङ्का भयो कि मान्छेहरूमा होइन
त्यसमा त भयो मेरो किनभने मैले राखेको हुँ मेरो बाबु जन्मेको मह राखौँ भनेर मैले राख्दा 200 मानाको दरले मैले राख्दाखेरि अब मैले त अब मह नै हो भनेर राखेँ 10 वर्ष अघिको कुरो मैले मह हो भनेर राख्दाखेरि त्यसमा अब चिनीको मात्रा पनि देखियो चिनीको दानै देखियो भनौँ त्यसलाई फुटाल्दाखेरि फुटाल्नै सकेन झन् फुटाले झन् त्यो साह्रो साह्रो त्यस्तो अवस्था मैले नै भोगेको हो तर अब हामी कृषकहरूमा त्यस्तो छैन होला जस्तो लाग्छ
कसरी पाल्नुहुन्छ नि तपाईँहरूले मौरी
हामीले अहिले मौरी साउनको महिना जुन 4 दिनुपर्छ साउन ल भदौको पहिलो हप्तासम्म 4 दिनुपर्छ सकेसम्म अहिले पहिला त अब चिनी त्यो त्यसमा प्रयोग गर्थेँ होला अहिले मैले पोहोर साउनको महिना पनि मैले 2.5 क्विन्टल मह राखेर त्यो मह नै फिटेर दिएको हो 4 दिनुपर्छ साउनको महिना चारो नदिए त्यो मौरीलाई बाँच्न सम्भावना नै हुँदैन बाहिर निस्किन सक्दैन पानी पर्छ 2.5 क्विन्टल
बचाउनलाई पनि खुवाउनु पर्छ
त्यसलाई बचाउनको लागि हामीलाई साउनको महिना यो मौरी बचाओस् बढाओस् यति हो महको हामीलाई माया हुन्न साउन भदौ त्यसपछि 2.5 क्विन्टल मह मैले मह नै हालेको हो अनि अहिले पनि हामी अहिले पनि त्यही मह नै राख्ने हो चिनीको कुनै चारो हाल्दैन तर अब हाल्नेले कसैले हालेर
त्यति बेला मह उत्पादन हुँदैन
त्यति बेला मह उत्पादन
उसले खाने बाँच्ने मात्रै
त्यसलाई बच्नको लागि मात्रै साउन ल भदौको महिना त्यसलाई बच्नको लागि मात्रै त्यो हामीले मह नै फिटेर अथवा कसैले चिनी फिटेर दिन्छन् होला कसैले मह फिटेर मह धेरै राख्ने मह दिन्छन् होला
त्यो भनेको त उसलाई पाल्ने कुरा हो त्यति बेला बिक्री हुन्न त्यो उत्पादन हुन्न त्यो बाहिरको मान्छेहरूसँग मतलबको कुरा भएन होइन साउन र भदौमा
त्यसमा अलिकति हामी ऊ पनि उसमा कात्तिकको महिना हामीले त्यो कुनै केही चिनीको मात्रा छ कि भनेर हामीले मिसिनमा हालेर तिनी चाकाहरू पेलेर
मौरी
पेलेर त्यो झरेको एक दुई चार माना झर्ने हो 2-4 माना घरमै हामीले खाने हो अनि त्यो त्यस्तो चिनीको कोही हुनसक्छ मात्रा त्यो हुन्छ भनेर हामीले त्यति बेला पेलेर हामी कैलाली लग्छौँ जब कैलाली लग्छौँ कैलाली लगेपछि मह बनाउँछ
तपाईँहरूले त्यसो भएपछि महलाई पनि चराउनका लागि विभिन्न ठाउँमा लैजानुहुन्छ
जस्तै हामीले अब हिमाट कात्तिकको महिना कैलाली लाग्छौँ कैलाली अब कसै सोच हुन्छ मौरीले त त्यो तोरीको फुल खायो भने तोरी घट्छ अनि तोरी घट्छ यिनीहरू ल्याउन यहाँ चराउन ल्याउँछन् हाम्रो उब्जनी हुन्न भनेर त्यहीँ अब हामीलाई भन्छन् गाली खानुपर्छ कसैले भन्छन् अब तोरी त अब जति मौरी बस्यो फुलमा त्यति तोरीको उब्जनी हुन्छ भनेपछि अब बिचमा लैजाँदा कहाँ मौरी उ गर्नुपर्छ त्यो यसमा त हुन्न मौरी लिन दिन्न भन्छन् त्यसपछि हामीले मह तानेर ल्याउँदाखेरि आर्मी क्याम्पहरूमा कहाँ यत्रो पनि मह हुन्छ र होइन तपाईँहरूले कुनै केही अरू केही गरेर ल्याउनु भयो होला भनेर त्यही अब क्या आर्मीहरूले हामीलाई सम्हाल्न खोज्छ
ती
समस्याहरू बस्छ कहिले अब गाडीहरू जाम पर्छ मौरी अब साँझ फेरि 8 बजी हामीले प्याक गरेर लैजानुपर्छ बिहान फेरि हामीले 4-9 बज्दै त्यो ठाउँमा झार्नुपर्छ
उनलाई खानु पर्यो
त्यसलाई झार्नु पर्यो झार्दाखेरि अब पछि झार्ने भने मौरी मर्ने सम्भावना हुन्छ बाफिएर अँठिएर उसलाई खानु चाहियो त्यसमा हामीलाई त्यसमा पनि कठिनाइ छ
मह त्यसमा मौरी उत्पादन गर्दाखेरि जस्तो मह बेच्दाखेरि मात्रै भन्दा पनि यहाँले लैजाने ल्याउने त्यसपछि अरू खर्चहरू पनि गर्नुपर्छ त्यसमा
खर्चहरू त अब हामीले घाट गन्ती अब त्यो गाडीमा लोड गरेर लैजानुपर्छ त्यो गाडीमा लोड गरेको अब उसलाई गाडी भाडा हामीले दिनै पर्यो त्यसपछि उसलाई अब यताउता हर कुराहरू हामीलाई समस्याहरू धेरै जसो समस्याहरू मौरीमा ओरो दोहोरो गर्दा धेरै कुराहरू समस्या
अझै पनि मौरी पालन गरेपछि विभिन्न किसिमका फुलहरू जुन रस दिने फुलहरू रोप्ने बगैँचा बनाउने भन्ने कुरा विकास भइसकेको छैन है त्यो गर्नुपर्छ
अझै पनि छैन त्यस्तो अब कुनै ठाउँमा फुल फुल्छ त्यो ठाउँमा हामीले मौरी लिएर राख्यौँ अहिले अब हाम्रो काङ्री बिहारमा छ काँडी बिहारमा अब फुलहरू अन्य अब असुरो भयो, धुरुदिरो भयो, जामनु, भरलो यस्तो सबै अब फुल्छ। त्यो त्यो ठाउँमा अब त्यो एउटा खेतमा त्यो एउटा टाउको रातो टाउको गरेको खर हुन्छ, त्यो त्यो खरको खान्छ। नि जेठसम्म म आउँछ, जेठदेखि उता म हामी काट्दैन।
अब जेठमा एकचोटि काट्नुहुन्छ, अहिले काँक्री बिहारमा छ।
अहिले अब चैतमा पनि पोहोर काटेका हौँ, फागुनमा पनि काट्यौँ, चैतमा पनि काट्यौँ, अहिले अब चैतमा पनि काट्ने अब सम्भावना भएन
मौसमले गर्दा।
मौसमले गर्दा अब वैशाखमा कस्तो हुन्छ, अब माघ फागुन माघ पुसमा तान्दैनौँ, पुस र माघमा, अनि चैत म फागुनमा तानेको पोहोर अहिले अब हामीले तान्दैनौँ, फागुनमा पनि चैतमा पनि, अब वैशाखमा के कसो हुन्छ थाहा छैन।
त्यसो भएपछि त्यसरी चराउन लगेको बेला महलाई हेर्नुपर्ने, मौरीलाई हेर्नुपर्ने, कुर्नुपर्ने हुन्छ कि हुन्न? अब काँक्री बिहारमा तपाईँहरू मौरी छोड्नु भएको छ घरहरू होइन, हेर्न जानुपर्छ कि पर्दैन?
अब हेर्न त हामी अब नगएर त हुन्नै हुन्न म्याडम, तर हामी जान्छौँ। अब त्यो एउटा एकजना घर त्यहाँ अब काँक्री बिहार कुन्टी पिपल गर्ने एउटाजना हाम्रो फुपू पढ्नुहुन्छ, उहीँको घर नजिक लिएर राखेको
छ। ए आफन्त हुनु, त्यो भएपछि ढुक्क भयो, न त जामुनलाई उहीँ राखेपछि त फेरि डढै हुने हो।
जामुनलाई उहीँ राखेपछि त अब त्यो कसैले पल्टाइदिन्छ कि कसैले कहीँ फालिदिन्छ कि, पोहोर हाम्रो त्यो काँक्री बिहारबाट घाड उठाएर कौना केटाहरू ल्यायो, ल्याएर माथि चौधरी गाउँमा कोही चाका भुइँमा, कोही चाका भित्र, कोही चाका कतै मौरीको लथालिङ एउटा घरको गराइदियो। त्यस्तै अब सम्भावनाहरू हुन्छन्।
अनि जस्तो कैलालीतिर लगेपछि कहाँ जङ्गलमा राख्नुहुन्छ?
जङ्गलमा होइन, त्यो यसमा एउटा एकजना कुनै अब
चिनेको घरमा राख्ने, मौरी उडेर गएर जङ्गलको फुल खाने,
त्यही हो। अब तोरीहरू हुन्छ त्यति बेला जङ्गल एउटा एकजनाको घर नजिक लिएर राखिदियो, त्यसपछि उहाँहरूले अब कहीँ यताउता हेरिदिनु होला भन्यो, त्यसपछि आयो। 15 दिनको त्यति बेला कार्तिक मङ्सिरमा लगातार मह तानिन्छ, 1500-1600 केजी पनि मह उत्पादन हुन्छ।
1500-1600 केजी मह उहाँबाट काटेर यहाँ ल्याएर आउनुपर्छ,
यहाँ ल्याएर आउनुपर्छ। त्यसपछि गाडीमा अब पुलिस अब आर्मीहरूले पनि त्यस्तै यत्रो मह हुन्छ र कहीँ भनेर भन्नुहुन्छ। तपाईँहरूलाई हामीले एक मैले अहिले मह ल्याउँदाखेरि चिसापानीमा एकजना सरले भन्नुभयो यत्रो पनि कहीँ मह हुन्छ, हामी त यस्ता उसलाई मह बिक्री गर्नेलाई हामी समात्छौँ, हामी थुन्छौँ भन्नु। हुन्छ सर, थुन्नुहोस् न हजुरहरू, हेर्नुहोस् हाम्रो कागजात हो कि होइन, तपाईँहरू ऊ गर्नुहोस् भन्दाखेरि कागजात देखाउँदाखेरि ल ल भनेर भन्नुभयो।
जस्तो फर्मको दर्ता गरेको फर्म, यहाँको मौरीको नाम, त्यो सबै देखाएपछि चाहिँ हो भन्ने हुने,
ल त तपाईँ जानुहोस् न, तर हामी त यहाँ समात्छौँ यो म भन्नुभयो। त्यसपछि हुन्छ सर, अब हजुरहरू समान्नुहुन्छ भने हाम्रो के लागेर, नै भन्नुहुन्छ भने ठिकै छ भनेपछि ल ल भनेर सरले छोड्नुभयो।
बिक्री गर्नलाई समस्या छ कि छैन बजारमा?
बिक्री गर्नलाई त अब यो जुन भारत इन्डियातिर आएर मह आउँछ, यो पतञ्जली मह आउँछ, त्यसले गर्दाखेरि म पतञ्जलीको मह जस्तो हामीले अब क्वालिटी निकाल्न सकेका छैनौँ, त्यो कारणले अब यो त चिनीको मह हुन्छ भनिदिन्छन् कसैले, कसैले केही भनिदिन्छ, त्यो समस्या त आइहाल्छ।
बेच्न नसकेर रहिरहने समस्या छ कि छैन?
अहिलेसम्म त अब समस्या त्यस्तो छैन, तर अब तैपनि अब पतञ्जली जस्तो हामी अब छैनौँ, त्यस्तो अब मार्केट अब भनौँ अनि त्यस्तो पो छैन।
के कारण होला पतञ्जलीको र यो खानेमा स्वादमा त उही नै होला, अथवा के फरक छ?
अब पतञ्जली भन्दा त शुद्ध अब यो मौरीको मह भन्नु, पतञ्जली भन्दा शुद्ध यो मौरीको मह
प्योर हुने,
प्योर हो
हजुर,
अनि फुलहरूबाट अनेक बनेको हो। अब त्यो अब सोध्दैन मान्छे, अब त्यही पतञ्जली
नामले गर्दाखेरि
नाम अब ऊ भएपछि अब त्यस्तै त होला।
जस्तो अब यहाँलाई यही कुरामा पनि राम्रो बनाउनलाई, जस्तो यो मह र यो महमा राम्रो छ, अथवा सुर्खेत 6 नम्बर प्रदेशको मह चाहिँ यो किसिमले राम्रो छ भन्ने खालको बनाउन चिनाउन सरकारी तर्फबाट चाहिँ केही हुनु पर्यो?
त्यसमा अब सरकार तहबाट हामीलाई अब त्यस्तो यो गर्नुपर्छ, हाम्रो यो महमा यस्तो छ, सरकारी तहले हामीले 6 नम्बर प्रदेशले, अनि त्यो हामीले जुन ल्याब टेस्ट हुन्छ नि त्यो ल्याब टेस्ट गर्ने त्यो सामग्रीहरू ल्याएर त्यो ल्याब टेस्ट गरेर किसानहरूको मह 6 नम्बर प्रदेशले अनि त्यसरी अब बिक्री वितरण गरिदिए भए त हुन्थ्यो।
सरकारी तर्फबाटै ल्याब टेस्ट गरेर यो राम्रो छ भनेर एक किसिमको लेबल लगाइदियो र त्यो किसिमको प्रचार भयो भने त बाहिर विश्वास त त्यसै हुने भयो,
बाहिर त हाम्रो मह अब राम्रो तरिकाले ऊ भइहाल्छ नि,
त्यही विश्वास पनि हुने,
विश्वास अन्त।
अब अझ राम्रो बनाउन के गर्न पाए अझ, यसमा चाहिँ अझ राम्रो उद्यमी भएर निस्किन सकिन्थ्यो होला भन्ने लागेको छ नि आफूलाई?
मेरो सोचाइमा त जस्तै अब स्याम्पूको पत्ता हुन्छ नि, प्याक गरेर पठाउँछ नि, त्यस्तै मैले स्याम्पूको पत्तामा जस्तै प्याक गरेर मह त्यस्तै पत्ता बनाएर जस्तै पेलेनहरूमा एउटा एक खालको अब पेलेनहरूमा मैले सप्लाइड गर्न पाएको भए, त्यस्तो मिसिन मैले पाइदिएको भए म अझै म राम्रो गर्थेँ होला जस्तो लाग्छ। मेरो अब त्यो मिसिन ल्याउने स्थिति छैन, आयस्तर छैन भनौँ। अब
कति जति पर्दो रहेछ त्यस्तो बुझ्नु भएको थियो?
त्यो मिसिनलाई प्रशोधन एउटा प्रशोधन गर्ने मिसिन र एउटा त्यो मिसिनलाई कति प्याक गर्ने मिसिनलाई कति लगभग पन्ध्र सोह्र लाख पर्छ होला मलाई यति पर्छ भन्ने पनि थाहा छैन थाहा नभएपछि 1500,000 रुपियाँ पर्छ होला
त्यो भएपछि थोरै पैसामा सानो सानो पोकामा पनि मान्छेहरूले मह किन्न पाउँथे होइन एकचोटि एक थोरै 10 रुपियाँ 15 रुपियाँको पोका किन्यो एकचोटि दुधमा अथवा केहीमा एक मात्र खाना पुग्यो अनि फालिदिने पनि मिल्ने भयो
त्यस्तो भएपछि अब टेस्ट गर्ने खोज्थे खोजेपछि राम्रो भएपछि अब
बढी बिक्री हुन्थ्यो
बढी बिक्री हुन्थ्यो या राम्रो छ या राम्रो छैन भन्ने कुराहरू अब त्यो प्याक जान्थ्यो जस्तै दाङमा छ एउटा हनी हनी भनेर त्यो प्याक जुन स्याम्पूको पत्तामा जस्तै प्याक भएर आउँछ त्यस्तै मैले गर्न पाएको भए केही कुराहरू गर्थेँ होला भनेर मैले आफै सोचिरहेको
यो यसको लागि माग राख्नु भएको छ सरकारहरूसँग यस्तो यस्तो मेरो चाहना छ मलाई यसको लागि कसरी सहयोग गरिदिन सक्नुहुन्छ मेसिनहरू भनेर
अहिलेसम्म त मलाई मैले माग गरेको छैन अब म माग गरौँला भन्ने मेरो सोच छ अब सरकारी अब 6 नम्बर प्रदेशले मलाई त्यो मिसिन उपलब्ध गराइदिएपछि म आत्मनिर्भर म 6 नम्बर प्रदेशलाई म गर्न सक्छु भन्ने मेरो आत्मविश्वास छ
मै आत्मनिर्भर गराउन सक्छु र म अझ धेरै उत्पादन गर्छु
म मेरो सकेसम्म जस्तै त्यस्तो अब सबै सामग्रीहरू उपलब्ध भयो भने म 500 घरसम्म पालेर मेरो पाल्ने चाहना छ
जस्तो विभिन्न किसिमका फुल उत्पादन गर्ने रुखहरू पनि लगाउने योजना पनि बनाउनु पर्छ होला है
त्यो अब
जस्तो यहाँबाट कैलाली पुर्याउनु पर्ने समस्या त्यो सिजनमा यहाँ कतिवटा बुट्टा लगाउने त्यो पाल्नको लागि भन्ने योजना पनि चाहिन्छ
अब त्यो सिजनमा अब त अब यो ठाउँमा अब जग्गा नै अब सबै खतम भइसक्यो भने खेती उक्तै नै बन्द भइसक्यो त्यसलाई अब कात्तिकको महिना र मङ्सिरको महिना तोरीको फुलहरू बढी चाहिन्छ तोरीको फुलमा लगेपछि त्यति बेला महको कुनै भ्यालु हुन्न अहिले अब मैले मह भन्यो भने कति लगभग 1000 केजीभन्दा बढी नै मेरो मह मैले उत्पादन गरेको कात्तिकको महिना 1000 केजी मह उत्पादन गरेपछि मैले यत्रो म के गर्ने भाँडा नै छैन कैलालीमा अर्काको ठाउँमा 2-3 दिन लागिसक्यो म तान्न 3-4 दिन त्यसपछि भनेपछि अब भाँडा नै पुगेन हामीले त अलि म त त्यही पोखेर आइदियौँ हामीले हाल्ने भाँडा नै छैन त्यो फुलको छिमेकीलाई दियो अनि दिएर पनि भाँडा बढी भयो बढीपछि के गर्नु
त्यो कात्तिकको महिनामा तोरीहरूको फुल खाने भएर पनि हो कात्तिके मह राम्रो कात्तिके मह तागतिलो हुन्छ भन्ने बुझाइ भएको
तोरीको फुल हुन्छ बढी भाग तोरीको फुलमा त्यो नजिक राखिदिने हो भने त्यसले 15 दिनको 15 दिन सिल गरेर राख सिल नगरेको महमा बिग्रन्छ पानीको मात्रा बढी हुन्छ सिल गरेको महमा 17%-20%सम्म मात्रै पानीको मात्रा हुन्छ
त्यो भएर त्यो मह राम्रो हुन्छ भनेको
कात्तिकको महिनाको मह त्यो भएर राम्रो हुन्छ अनि त्यो कात्तिकको महिनाको मह औषधि हुन्छ भने जस्तै अब प्रशोधन गरेमा र प्रशोधन नगरेमा पनि फरक छ प्रशोधन गरेकोमा जुन त्यो मैनको मात्रा हो पानीको मात्रा सुकेर जान्छ प्रशोधन गर्दा प्रशोधन नगरेकोमा मैनको मात्रा र पानीको मात्रा बढी हुन्छ त्यही भएर जस्तै अब चिसो सिजनमा त्यो प्रशोधन नगरेको मह अमिलोपना आउँदैन अब जब गर्मी लाग्यो अमिलोपना बढी आउँछ
त्यही पानी र उसको मात्रा गर्दाखेरि ती सबै कुराहरू चाहिँ चाहियो फेरि प्रशोधन गर्ने त तपाईँहरूसँग छ कि नै त्यो
प्रशोधन गर्ने अहिले अब हामीले अन्तै लगेर गर्छौँ तर प्रशोधन गर्ने मिसिन पनि छैन मसँग र त्यो प्याकेजिङ गर्ने मिसिन पनि छैन
अब सबै सिप जानियो आफूले मौरी पनि आफूसँग छ सामग्री पनि उत्पादन गर्न सक्नु भएको छ तर विभिन्न प्रविधिहरूले चाहिँ यहाँलाई अझै समस्या
मलाई
यदि अझ सक्षम महिला उद्यमी बनाएर 6 नम्बर प्रदेशले अगाडि ल्याउन सक्ने स्थिति चाहिँ यहाँलाई अरू आवश्यक सामग्रीहरूको सहयोग गर्यो भने चाहिँ हुने भयो
मलाई मिसिनहरू जुन सामग्रीहरू प्रदेश 6 नम्बर प्रदेशले मलाई उपलब्ध गरायो भने म एकदम आफ्नो हौसला साथ म अघि यो किसानहरूलाई सबैलाई गरौँ भनेर र म अघि बढ्न सक्छु भन्ने
धन्यवाद उहाँ हुनुहुन्थ्यो विरेनगर 12 का महिला उद्यमी बसन्ती कुमारी अधिकारी आफूले सञ्चालन गरेको मौरी पालन व्यवसाय र यसबाट हुने फाइदा र आवश्यक सहयोगका बारेमा हामीसँग कुराकानी गर्दै यो कुराकानी सँगसँगै आजका लागि कार्यक्रम आधाकाशको समय आइसकिएको छ कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो केही सल्लाह सुझाव वा प्रतिक्रिया छन् भने हामीलाई लेखी पठाउन सक्नुहुन्छ त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आधाकाश रेडियो भेरी एफएम 98.6 102.7 MHz विरेनगर सुर्खेत हस्त अर्को बुधबार बिहान 7:30 बजे अर्को विषयमा तयार पारिएको कार्यक्रम लिएर आउने नै छौ तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु नमस्ते